यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। लगानी बोर्डद्वारा डोटीको सिलगढ़ी र डडेलधुराको अमरगढ़ीमा 350 मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययन अनुमति। लगानीकर्ता आकर्षित गर्न नीतिगत तथा कानूनी सुधारका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। स्थानीय तह निर्वाचनको मिति घोषणासँगै निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन कार्य स्थगित। कोरोना भाइरस विरूद्धको खोपको विवरण भोलिसम्ममा उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयको निर्देशन। र सोमाली प्रायद्वीपमा गम्भीर भोकमरीको संकट उत्पन्न भएकोले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई संयुक्त राष्ट्रसंघको आग्रह।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G बाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्ता आकर्षित गर्न नीतिगत तथा कानूनी सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको लगानी बोर्डको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सम्भाव्यता अध्ययन सम्बन्धी कार्यहरूलाई तीव्र रूपमा अगाडि बढ़ाउँदै परियोजना निर्माणमा जोड़ दिन निर्देशन दिनुभयो। बोर्ड बैठकले डोटीको दिपायल सिलगढ़ी नगरपालिका र डडेलधुराको अमरगढ़ी नगरपालिकामा 350 मेगावाटको सौर्य ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययनका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले सेन्ट्रल इलेक्ट्रोनिक लिमिटेडलाई 125 र 225 मेगावाटका दुई सौर्य ऊर्जा आयोजनाको विकासका लागि सम्भाव्यता अध्ययन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो। सौर्य ऊर्जा उत्पादनका लागि लगानीकर्ताले 23 अर्ब रूपियाँ लगानी गर्ने प्रस्ताव गरेको छ। साथै बैठकले लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सार्वजनिक सेवा प्रसारण विधेयक 2077मा छलफल शुरू भएको छ। राष्ट्रिय सभामा पेश भएको सो विधेयकमा आजदेखि समितिमा दफावार छलफल भएको समितिका सभापति परशुराम मेघी गुरूङले जानकारी दिनुभयो। रेडियो नेपाल र नेपाल टेलिभिजनले छुट्टा छुट्टै प्रसारण सेवा दिइरहेकोमा यी दुई संस्थालाई गाभेर सार्वजनिक सेवा प्रसारण संस्थाको रूपमा स्थापना गर्ने विधेयकमा उल्लेख गरिएको छ। सो विधेयक गत साउन 26 गते राष्ट्रिय मा पेश भई सामान्य छलफल भएपछि दफावार छलफलका लागि समितिमा पठाइएको थियो। सरकारले बर्ड फ्लू संक्रमण रोक्नका लागि विराटनगर महानगरपालिका वड़ा नम्बर 18लाई रोग प्रभावित क्षेत्र घोषणा गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विराटनगरको हिमालयन कृषि फार्मलाई केन्द्रबिन्दु मानी रोग प्रभावित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो। त्यस्तै बैठकले फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने तथा मध्य पहाड़ी राजमार्ग आयोजना कार्यालय गोर्खाको कार्यक्षेत्रभित्र पर्ने नुवाकोट जिल्लाको सड़क सीमाभित्र परेका घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने पनि निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं मन्त्री कार्कीका अनुसार मन्त्री परिषद बैठकले धितोपत्र दर्ता तथा निष्कासन 5 संशोधन नियमावली 2078 स्वीकृत गर्ने तथा राष्ट्रिय परिचय पत्र तथा पंजीकरण 1 संशोधन नियमावली 2078 स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय प्रसारण 11 संशोधन नियमावली 2078 स्वीकृत गर्ने डिजिटल प्रणाली मार्फतमा नाप नक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका 2078 स्वीकृत गर्ने नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व अध्यक्ष थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने आफ्नो चाहना भए पनि सुनवाई नभएपछि राजीनामा गर्न बाध्य भएको बताउनुभयो। थापाले भारी मन तथा पीड़ा बोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला समिति नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा समाहित भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमालटारमा आज आयोजित एक कार्यक्रमबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा सहित जिल्ला सेक्रेटरी सह सेक्रेटरी लगायत दुई दर्जन भन्दा बढ़ी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो। सो अवसरमा अध्यक्ष दाहालले ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउँदै नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताउनुभयो। निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलन आजबाट स्थगित गरेको छ। सरकारले आगामी वैशाख 30 गते स्थानीय तह निर्वाचन मिति घोषणा गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। आयोगले 77 जिल्ला प्रशासन कार्यालय 77 जिल्ला निर्वाचन कार्यालय र 73 वटै इलाका प्रशासन कार्यालयबाट नामावली संकलन गरेको थियो। हिजोसम्म संकलन भएको मतदाता नामावली अध्यावधिक गरी अन्तिम रूप दिइने आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो। गत प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा 1,54,00,000 मतदाता रहेकोमा 2077 पुसमा मतदाताको संख्या 1,62,43,110 रहेको आयोगले जनाएको छ। नेपालमा आज थप 1,957 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 12,692 नमूना परीक्षण गर्दा 1,957 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 5,103 जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमित थप 11 जनाको मृत्यु भएको छ। हाल देशभर 36,181 सक्रिय संक्रमित रहेका छन्। आज 2,73,349 जनाले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिसम्म कोरोना भाइरस विरूद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ। कोविड 19 विरूद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसीमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो। छानबिन समितिले 6 जिल्लाका स्वास्थ्य कार्यालय र 109 स्थानीय तहलाई भोलिसम्ममा विवरण बुझाउन निर्देशन दिएको समितिका संयोजक डाक्टर गुणराज लोहनीले जानकारी दिनुभयो। सरकारले विद्यालय तहका बालबालिका लक्षित पढ्दै कमाउँदै कार्यक्रम अघि बढ़ाएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अघि बढ़ाइएको सो कार्यक्रम सञ्चालनका लागि पालिकाहरू मार्फत पेश गरिएका प्रस्तावलाई शिक्षा विकास तथा समन्वय इकाईमा प्राथमिकीकरणको काम भइरहेको जनाइएको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
पढ़ेर पनि भने जस्तो रोजगारी पाइँदैन भन्ने छाप परेका लाखौं विद्यार्थीलाई लक्षित गरी सरकारले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रमका लागि सबै स्थानीय तह मार्फत इच्छुक विद्यालयहरूलाई प्रस्ताव पेश गर्न सूचना गरेको छ। विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी माधव प्रसाद दाहाल।
सम्बन्धित गाउँपालिका मार्फत शिक्षा विकास तथा समन्वय इकाईमा प्राथमिकरण गरेर चाहिँ शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने भनेर टाइम दिएको छौ। छनौट भएका विद्यालयहरूलाई त्यति हस्तान्तरण
पढ्दै कमाउँदै कार्यक्रम लागू गर्न सरकारले यस अघि नै कार्यविधि जारी गरिसकेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डाक्टर तुलसी प्रसाद थपलिया यो कार्यक्रमले विद्यार्थीलाई विषयको ज्ञानसँगै व्यावहारिक अनुभव हासिल गर्न सहयोग पुग्ने बताउनुहुन्छ।
विद्यार्थीले विषयको ज्ञान हासिल गर्ने क्रममा सिप पनि सँगसँगै सिक्ने र व्यावहारिक अनुभव पनि हासिल गर्ने अवसर दिने उद्देश्यका साथ यो कार्यक्रम आएको हो।
पढ्दै कमाउँदै कार्यक्रमले प्राविधिक क्षेत्रका विद्यार्थीले आफ्नो पढ़ाईको क्षेत्रसँग सम्बन्धित रोजगार तथा प्रयोगत्मक काम गर्न पाउनेछन्। गरीब परिवारका विद्यार्थीमा उद्यमशीलता प्राविधिक सिप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त कार्यक्रमले बाली विज्ञान पशु विज्ञान बागवाणी सिभिल इलेक्ट्रिकल कम्प्युटर पर्यटन तथा हस्पिटालिटी वन तथा वातावरण निर्माण अटोमोबाइल मौरी पालन च्याउ र रेशम खेती लगायतका क्षेत्रलाई समेट्नेछ। यसका लागि विद्यालयले पाठ्यक्रममा आधारित हुने गरी शिक्षण सिकाइसँगै वस्तु र सेवाको उत्पादनमा विद्यार्थीलाई संलग्न गराउनु पर्नेछ। इच्छुक विद्यालयले उत्पादन तथा सेवा इकाईको स्थापना गरी उक्त इकाईलाई शिक्षक प्रशिक्षक एवं विद्यार्थीको सहभागितामा सञ्चालन गर्ने गरी आय आर्जनको केन्द्रका रूपमा स्थापित गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ। पहिलो पटक सामुदायिक विद्यालय मार्फत लागू गर्न लागि यो कार्यक्रमलाई शिक्षाविद डाक्टर विद्यानाथ कोइराला व्यावहारिक भए पनि सरकारले अप्ठ्यारो तरिकाबाट गर्न लागेकाले कार्यान्वयनमा समस्या हुने बताउनुहुन्छ।
भन्ने बेलामा संघीयता केन्द्रीकरण पालिकाबाट दरखास्तमा नि यहाँबाट मालिकहरूले निर्णय गर्छ। सरकारले बनाएको अप्ठ्यारो तरिका हो।
मुलुकभर कक्षा एकदेखि बाह्रसम्म पढाइ हुने 35,000 भन्दा बढी सामुदायिक विद्यालय रहेका छन्। कार्यक्रम गर्न यो आर्थिक वर्षका लागि 14 करोड़ रूपियाँ मात्रै बजेट छुट्याइएकाले सबै विद्यालयसम्म यो कार्यक्रम पुग्न सक्ने अवस्था देखिँदैन। नेपालमा सिपमूलक शिक्षाका लागि लामै बहस र अभियानहरू सञ्चालन भए पनि विद्यार्थीले विद्यालय तहको पढाइ सक्दा एउटा शैक्षिक प्रमाण पत्र भन्दा अरू पाउन सकेका छैनन्। कार्यक्रमले विद्यालय तहको पढाइ सक्दा विद्यार्थीले केही न केही सिप हासिल गर्न सके। यो कार्यक्रमले लाखौं बाल बालिकालाई आकर्षित गर्ने र ज्ञानसँगै सिप र स्वार्जनको ढोका खुल्ने सम्भावना देखिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ। कोष संचालक परिषदको अध्यक्ष समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिनुभयो। मूल समिति अन्तर्गत 10 उपसमिति पनि गठन गरिएको छ। कोरोनाको तेस्रो लहर शुरू भएसँगै बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर महाशिवरात्री अघि नै खोल्ने तयारी पनि कोषले गरेको छ। यस वर्ष 15 महाशिवरात्रि पर्व परेको छ। तनहुको आबुखैरेनी गाउँपालिकामा रहेको आदिमूल मन्दिर क्षेत्र पछिल्लो समय जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थलको रूपमा परिचित हुन थालेको छ। मन्दिर क्षेत्र स्थानीय तहको सक्रियतामा धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको छ। तनहुबाट संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
हामी आइसकेपछि जुन सुधार देख्नु भएको छ, आउँदो दिनमा किसको बाटो सर्दै हुन्छ यहाँसम्म।
तनहुको आबुखैरेनी गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष किसान थापाले दावी गरे जस्तै संघीयता लागू भएसँगै स्थानीय तहमा जनप्रतिनिधिको आगमन प्रभावकारी भएको अनेक उदाहरणहरू छन्। ती मध्ये तनहुको आदिमूल मन्दिर क्षेत्रमा भएको परिवर्तन पनि एक हो। वर्षेनी ठुली एकादशीका दिनमा मात्रै भक्तजन पुग्ने आबुखैरेनी गाउँपालिका स्थित रहेको आदिमूल क्षेत्र पछिल्ला वर्षहरूमा पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्यको रूपमा विकास भएको पाइन्छ। जनप्रतिनिधिको आगमन सँगै यहाँको धार्मिक र ऐतिहासिक क्षेत्रको प्रवर्धन गरेर आन्तरिक पर्यटनको हबका रूपमा विकास गर्ने प्रयास सफल हुन थालेको आबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा बताउनुहुन्छ।
सबैभन्दा पहिला सड़क पुगोस्, त्यसपछि पर्यटकहरू चाहिँ सहज रूपमा पुग्नुहुन्छ भन्ने उद्देश्यले यो संरक्षणको लागि हामीले 10 लाख रुपियाँ छुट्याएर यो पूरा आदिमूल संरक्षण क्षेत्र भर छुट्याएका छौँ।
पृथ्वी राजमार्गबाट केही किलोमिटरको दूरीमा पर्ने आदिमूलमा अहिले देशका अधिकांश स्थानबाट पिकनिक खान, घुम्न र मन्दिरको दर्शन गर्नका लागि आन्तरिक पर्यटकहरू जाने गरेका छन्। लाखौं संख्यामा रहेको माछालाई भगवानको रूपमा स्वीकार गरिएको यहाँ एक माछा मर्दा समेत विधि प्रक्रिया पुर्याएर काज क्रिया गरिने अनौठो प्रचलन रहेको मन्दिरका पुजारी युवराज मास्की मगरले जानकारी दिनुभयो।
माछा खेलेको भएर यो जल देवीको रूपमा हामी चाहिँ धुपबत्ती गर्ने यताउतो गरेर अनि काट्ने पहिला त जलाउँदै पनि।
मन्दिर पर्यटकीय क्षेत्र बन्दै जान थालेपछि यहाँका स्थानीयहरूको जीविकोपार्जनमा पनि सघाउ पुगेको छ। स्थानीय सविता मास्की।
अब यो बाटो पिच भइदियो भने सबैलाई राम्रो हुन्छ, यहाँको स्थानीय अनि पिकनिक टोली सबैलाई राम्रो हुन्छ।
जिल्लाकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएको आदिमूल जस्तै यहाँका विभिन्न ऐतिहासिक क्षेत्रहरू सम्बन्धित पक्षले जोड़ दिने हो भने हाम्रा धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई पर्यटनको माध्यम बनाएर आर्थिक समृद्धिसँग जोड्न सकिन्छ। अशोक विश्वकर्मा।
अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी अफ्रिकाको सोमाली प्रायद्वीपमा करिब 1,30,00,000 मानिस भोकमरीको चपेटामा परेका संयुक्त राष्ट्र संघले जनाएको छ। लगातार 3 वर्षसम्म वर्षा नभएपछि खडेरीका कारण त्यहाँका मानिस भोकमरीको शिकार हुन परेको संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम WFP जनाएको छ। अफ्रिकी मुलुक केन्या, इथियोपिया र सोमालियामा खेतीपाती नभएपछि वस्तुभाव मर्न थालेका र भोकमरी शुरू भएकोले त्यस क्षेत्रमा तत्काल राहतको आवश्यकता रहेको WFP विज्ञप्ति जारी गरी उल्लेख गरेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल राष्ट्र बैंकले विश्वव्यापी रूपमा क्रिप्टो करेन्सीको प्रयोग तथा कारोबार बढ़दै गएको भन्दै स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सचेत रहन आग्रह गरेको छ। मंगलबार क्रिप्टो करेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले राष्ट्र बैंकले चेतनामूलक तथा वित्तीय साक्षरता सम्बन्धी सामग्री जारी गर्दै सचेत रहन आग्रह गरेको हो। छोटो अवधिमा उच्च प्रतिफल पाउने प्रलोभनमा परि क्रिप्टो करेन्सीको प्रयोग यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम हुने राष्ट्र बैंकले उल्लेख गरेको छ। साथै राष्ट्र बैंकले कानूनी झन्झट आउन सक्ने भएकोले क्रिप्टो करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूलाई सूचित गराएको छ। विदेशी मुद्राको संचितमा नकारात्मक प्रभाव पर्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी मुद्राको संचितमा समेत यसले नकारात्मक प्रभाव पर्न सक्ने देखिएकोले सजग हुन राष्ट्र बैंकले आग्रह गरेको हो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्सेक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन 15.69 अंकले बढेर बन्द भएको नेप्सेक परिसूचक यस दिन 16.30 अंकले घटेर 2835.58 बिन्दुमा झरेको छ। नेप्से ओह्रालो लागे पनि यस दिन कारोबार रकम भने वृद्धि भएको छ। अघिल्लो कारोबार दिन 5 अर्बको शेयर किनबेच भएको बजारमा मंगलबार 230 कम्पनीहरूका 71,340 पटकको कारोबारमा 6,28,72,00,000 रुपियाँ बराबरका 1,20,53,000 किता शेयरहरू किनबेच भएका छन्। काठमाडौँ महानगरपालिकाले 28 वर्षदेखि घर जग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट 7 करोड़ रुपियाँ बकेउता असुल गरेको जनाएको छ। गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँग करदाताहरू सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेको महानगरपालिकाले जनाएको छ। कर तिर्न आउने क्रम जारी छ। कोरोनाको कारण लक्ष्य अनुरूप असुल हुन भने नसकेको काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले बताउनुभयो। करदाताबाट विभागले 70 करोड़ रुपियाँ असुल गर्ने तयारी स्वरूप अहिले अभियानको रूपमा नै कर संकलन गरिरहेको जनाएको छ। नेपाली शेयर बजारमा आईपीओमा आवेदन गर्नेहरूको संख्याले नयाँ रेकर्ड निर्माण भएको छ। जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि निष्कासन गरेको आईपीओमा 26,50,000 भन्दा बढ़ीको आवेदन परेसँगै नयाँ रेकर्ड निर्माण भएको हो। सीडीएसई एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार साँझ 5 बजेसम्ममा 26,59,540 जना आवेदकबाट 3,25,20,58,000 रुपियाँ बराबरका 3,25,20,580 किता शेयरका लागि आवेदन परेको छ।
अब खेल समाचार। अस्ट्रेलियामा नोभेम्बरमा हुने आईसीसी टी20 विश्वकप छनौटका लागि नेपाली टीम ओमान प्रस्थान गरेको छ। नेपाली टीम मंगलबार साँझ ओमान प्रस्थान गरेको हो। नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यान र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज लगायतले भर्चुअल विदाई गर्नुभएको थियो। खेलाड़ीहरूलाई विदाई गर्दै मन्त्री गहतराजले नेपालको क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै विश्वकपका लागि नेपाली टोली छनौट हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विगतमा देखिएका कमी कमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। ग्लोबल छनौट एमा नेपाल सहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, यूएई, बहराइन, आयरल्याण्ड र जर्मनी रहेका छन्। खेलहरू फेब्रुअरी 18 देखि 24 तारीकसम्म हुनेछ, जस अन्तर्गत दुई समूहमा विभाजन गरेर खेलाइने खेलमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान एक अर्का विरूद्ध समूह चरणमा प्रतिस्पर्धा गर्नेछन्। अर्को समूहमा यूएई, बहराइन, आयरल्याण्ड र जर्मनी रहेका छन्। दुवै समूहको शीर्ष दुईमा रहने चार टीम बीच सेमी फाइनलमा प्रतिस्पर्धा हुनेछ। सेमी फाइनलबाट फाइनल पुग्ने दुई टीम विश्वकपमा स्थान पाउनेछन्। प्रतियोगिता अघि नेपालले 4 देशीय टी20 सिरिज खेल्नेछ। नेपालले आयरल्याण्ड, यूएई र ओमान सहित 3 देशसँग प्रतियोगिता अघि प्रतिस्पर्धा गर्दैछ। शहीद स्मारक ए डिभिजन लीग फुटबलको 10औं चरणका खेल 28 माघबाट शुरू हुने भएका छन्। पहिलो खेलमा फ्रेन्चले ब्रिगेड बोइजको सामना गर्नेछ। त्यस्तै माघ 28 गते नै दोस्रो खेलमा त्रिभुवन आर्मीले जावला खेलको सामना गर्नेछ। दुई खेल दशरथ रंगशालामा हुँदा अर्को एक खेल एन्फा कम्प्लेक्समा हुनेछ। एन्फाले 3 चरणको ड्र सार्वजनिक गरेको छ। 12औं चरणका सबै खेल दशरथ रंगशालामा हुँदा 10औं चरणको एक खेल एन्फा कम्प्लेक्समा हुनेछ भने 11औं चरणका दुई खेल एन्फा कम्प्लेक्समा हुनेछ। 9औं चरणको समाप्तिमा मच्छिन्द्र 23 अंकका साथ शीर्ष स्थानमा छ भने मनाङ मर्स्याङदी क्लब 19 अंकका साथ दोस्रो स्थानमा रहँदा 17 अंकका साथ त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा रहेको छ। लीगको रेलिगेशन जोनमा भने पुछारमा 3 अंकका साथ फ्रेन्च क्लब रहेको छ। त्यस्तै च्यासल 5 अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशन जोनमा रहेको छ। ब्रिगेड बोइज 6 अंकका साथ रेलिगेशन जोनभन्दा एक स्थान माथि रहेको छ। अबको लीग रेलिगेशन र उपाधि होडमा रोचक हुने आकलन गरिएको छ। अब मौसम आगामी 24 घण्टामा देशभरि आंशिक बदली भई पूर्वी तथा पश्चिमी उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 16.6 डिग्री सेल्सियस न्यूनतम 7 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 17 डिग्री सेल्सियस न्यूनतम 7.3 डिग्री सेल्सियस, पोखराको अधिकतम 20 डिग्री सेल्सियस न्यूनतम 10.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 21.4 डिग्री सेल्सियस न्यूनतम 8.7 डिग्री सेल्सियस र दिपालको अधिकतम 22.6 डिग्री सेल्सियस न्यूनतम 8.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। लगानी बोर्डद्वारा डोटीको सिलगढ़ी र डडेलधुराको अमरगढ़ीमा 350 मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययन अनुमति, लगानीकर्ता आकर्षित गर्न नीतिगत तथा कानूनी सुधारका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, स्थानीय तह निर्वाचनको मिति घोषणासँगै निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन कार्य स्थगित, कोरोना भाइरस विरूद्धको खोपको विवरण भोलिसम्म उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन र सोमाली प्रायद्वीपमा गम्भीर भोकमरीको संकट उत्पन्न भएकोले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई संयुक्त राष्ट्र संघको आग्रह। हवस् त, साँझ 7 बजेको समाचार यति नै। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।